हालात बुरे
काशाने बसीरत, एक ऐसा मुकम्मल YouTube चैनल जिस पर महरूम बसारत के लिए बिलखुसूस और तमाम अफराद के लिए बिलमूम सैकड़ों की तादाद में इस्लामी कुतुब दस्तियाब हैं। लिहाजा गुजारिश है कि आप अपनी जिम्मेदारी निभाते हुए काशाना बसीरत को सब्सक्राइब करने के साथ साथ बेल आइकॉन को प्रेस कीजिए ताकि आप इल्म के हुसूल के साथ साथ मजहब अहले बैत की इशात में भी अहम किरदार अदा करते रहें।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलामु अलैकुम। ये काशाना बसीरत YouTube चैनल है। आज हम आपके लिए किताब इस्लाम और सियासत रिकॉर्ड कर रहे हैं जिसके मुसन्निफ आयतुल्लाह मिस्बाह यज़दी हैं। तो आइए सुनते हैं इस किताब का पार्ट नंबर 7, पेज नंबर 66 से। चनाचा इस वक्त दीन को हमारे आमाल व अफ़ाल के अंजाम देने के अहकाम बयान करना होंगे। नंबर 6, दीन के हुदूद। जैसा कि मालूम हो चुका है कि वो चीज़ें जो हमारी हमेशगी सआदत या शकावत में मुयस्सर हैं, सिर्फ इन मसाइल में मुनहसर नहीं जो बराह रास्त खुदावंद आलम से मरबूत हैं, बल्कि दीन इबादी मसाइल के अलावा दुनियावी उमूर में भी हक दखालत रखता है। इसी वजह से दीन ने बास खाने पीने वाली चीज़ों को हलाल या हराम होने को भी बयान किया है। और जब हम दीनी अहकामात को मुलाहिजा करते हैं तो इस नतीजे पर पहुंचते हैं कि दीनी हदूद इनफरादी मसाइल में महदूद नहीं हैं, बल्कि इज्तिमाई मसाइल, मसलन घरेलू मसाइल, शादी, तलाक और तजारत वगैरह जैसे मसाइल को भी शामिल हैं, और इन मसाइल का हलाल और हराम होना इनकी अहमियत को बयान करता है। दरहकीकत दीन इन उमूर की हकीकत को बयान करके इनकी हरकत की जहत और सिमत मुअय्यन कर रहा है और निशानदेही कर रहा है कि इनके ज़रिए किस तरह से खुदावंद आलम की सिमत इंसान हरकत कर सकता है और कौन से अमूर शैतान की तरफ माइल होने के असबाब फरहाम करते हैं। इल्म बाज़ चीज़ों के बयान करने से कासिर है। इल्म सिर्फ ये बयान करता है कि किस चीज़ को बनाने के लिए किन चीज़ों को किस मकदार में होना ज़रूरी है, और फिज़िकी और शीमियाई चीज़ों को बयान करता है, लेकिन ये बयान नहीं करता कि इन चीज़ों को किस तरह इस्तेमाल किया जाए ताकि इंसान हकीकी और वाकई कमाल और सआदत तक पहुंच सके। ऐसे मकामात पर दीन को कजावत और फ़ैसला करना होता है। लिहाजा जिस तरह हमारे अमाल हमारी सआदत व बदबख्ती में मुयस्सर होते हैं, इसी तरह सियासी और इज्तिमाई अमूर में हमारे अमाल हमारी सआदत या बदबख्ती में मुअस्सर होते हैं। सिर्फ यही नहीं बल्कि इस हिस्से में और ज़्यादा मुअस्सर होते हैं। अब रही हमारी असल गुफ्तगू यानी इज्तिमाई अमूर। क्या ये कहा जा सकता है कि माशरा और मिल्लत का चलाना हमारी सआदत या बख्ती में कोई असर नहीं रखता, और इस माशरे के अफराद जिस तरह भी चाहें माशरे के इदारे के लिए जिसको चुने मुख्तार हैं, और इन मसाइल में दीन कोई दखालत नहीं रखता। कौन है जो नहीं जानता कि माशरे में अदालत और इंसाफ की रियायत से इंसान की सआदत और कामयाबी है, और अदालत और इंसाफ से काम लेना एक बहुत मुहिम और मजबूत पहलू रखता है। इस सिलसिले में अगर कोई आयत या हदीस ना होती तब भी हमारी अक़ल इस बात को समझती है कि अदालत और इंसाफ की रियायत करने से इंसानी कमाल और सरफराजी में शायान शान तासीर रखती है। जो हजरात इन मसाइल को समझने के लिए अकल को काफ़ी नहीं समझते वो कुरान और अहदीस की तरफ रजू करें। अलबत्त हमारा अकीदा तो ये है कि सियासी और इज्तिमाई अमूर के बहुत से मसाइल की अहमियत को अकल से समझ सकते हैं, लेकिन इसके ये मायने नहीं हैं कि जो भी अकल समझें वो दीन के दायरे से खारिज है। जैसा कि हमने बयान किया कि जो चीज़ मर्जी खुदा को कशफ करती है और जो चीज़ खुदा की हिकमत और इसके इरादे को बयान करती है और हमको आगाह करती है कि खुदा की मर्ज़ी क्या है, इसमें कोई फ़र्क नहीं है कि इस अमर को किस रास्ते के ज़रिए कशफ करें, बल्कि मुहिम ये है कि हम खुदा बंदे आलम के ارادے تشریحی کو کشف کریں، چاہے یہ کشف قرآن و سنت کے ذریعے ہو یا عقل کے ذریعے، کیونکہ یہ تینوں دلیلیں خدا کے احکام اور دینی قوانین کو کشف کرتی ہیں۔ اسی وجہ سے عقل کو احکام الہی کے منابع میں شمار کیا جاتا ہے، اور فقہ اکرام نے عقل کو احکام شرعی کے اثبات کرنے والی دلیلوں میں شمار کیا ہے۔ چنانچہ شرعی مسائل کو ثابت کرنے کے لیے عقل سے بھی تمسک کرتے ہیں، لہٰذا ایسا نہیں ہے کہ عقل اور شرع کے درمیان کوئی حد موجود ہو کہ کچھ چیزیں عقل سے مربوط ہوں اور کچھ چیزیں شرع سے، بلکہ عقل ایسا چراغ ہے کہ جس کی روشنی میں خدا کی مرضی اور اس کے ارادے کو تلاش کیا جا سکتا ہے۔ لہٰذا جو چیز اس طرح عقل کے ذریعے کشف ہوگی وہ دینی ہے۔ نمبر 7، دین اور حکومت میں رابطہ۔ جو کچھ ہم نے اجتماعی اور سیاسی امور کے بارے میں دین کی دخالت کے سلسلے میں عرض کیا، اس پر توجہ رکھتے ہوئے اور مختلف قسم کی حکومتوں کو مد نظر رکھتے ہوئے جو اب تک اس دنیا میں وجود پا چکی ہیں، خصوصاً وہ حکومتیں جو اسلام کے نام سے یا اسلامی زمانے میں دوسرے ناموں سے جانی جاتی تھیں، یہ نہیں کہا جا سکتا کہ اسلام ان کے بارے میں مثبت یا منفی نظریہ نہیں رکھتا۔ اگر ہم معاویہ اور یزید کی فاسد اور ظالم حکومت کا حضرت امیر المومنین علی علیہ السلام کی عدالت و انصاف اور حکومت سے مقابلہ کریں، تو کیا یہ کہا جا سکتا ہے کہ اسلام ان دونوں حکومتوں کو ایک نگاہ سے دیکھتا ہے اور حضرت علی علیہ السلام اور معاویہ کی حکومت میں کوئی فرق نہیں ہے؟ کیا یہ کہا جا سکتا ہے کہ ہر انسان آزاد ہے کہ اپنی مرضی کے مطابق اپنی حکومت کی طریقہ کار کو اپنائے اور اس میں دین کی کوئی دخالت نہ ہو، اور انسانی کردار اور اس کی سعادت یا بدبختی میں کوئی دخالت نہیں رکھتا؟ یعنی کیا یہ کہنا صحیح ہے کہ نہ حضرت علی علیہ السلام کی حکومت انسان کی آخرت میں کوئی تاثیر رکھتی ہے، اور نہ ہی معاویہ کا کردار انسان کی آخرت میں کوئی اثر رکھتا ہے؟ کیونکہ حکومت کا طریقہ کار دنیا اور سیاست سے تعلق رکھتا ہے اور اس کا دین سے کوئی رابطہ نہیں ہے، کیا کوئی عقل مند انسان ان باتوں کو قبول کر سکتا ہے؟ کیا یہ کہا جا سکتا ہے کہ دین کی نظر میں یہ دونوں حکومتیں، حضرت علی علیہ السلام اور معاویہ کی حکومت، مساوی و برابر ہیں، اور دین ان میں سے کسی ایک کی مدعا یا مذمت نہیں کرتا؟ حقیقت یہ ہے کہ اجتماعی اور حکومتی جیسے مسائل میں دین کی دخالت ضروری ہے۔ دین کو چاہیے کہ حکومت کے لیے مناسب ڈھانچہ پیش کرے۔ دین کو بیان کرنا چاہیے کہ حاکم وقت اپنی حکومت کے آغاز ہی سے کمزور اور غریب لوگوں کی فکر میں رہے، نہ کہ اپنی حکومت کو مضبوط بنانے کے چکر میں لگا رہے۔ نتیجہ یہ نکلا کہ دین میں، بالخصوص دین اسلام میں، سیاسی و اجتماعی مسائل کی ایک بڑی اہمیت ہے، اور ان کو دین کے دائرے سے خارج نہیں کیا جا سکتا، اور اس بات کا اعتقاد صحیح نہیں کہ ان سیاسی اور اجتماعی مسائل کا انسان کی شقاوت اور سعادت میں نہیں، اگر انسان کا آخرت حساب و کتاب اور ثواب و عذاب پر اعتقاد ہے، تو کیا یہ کہا جا سکتا ہے کہ معاویہ اور یزید کی حکومت وہ تاثیر نہیں رکھتی؟ اگرچہ بعض اہل سنت برادران معاویہ کے مسئلے کو ابھی تک حل نہیں کر سکے ہیں، لیکن تاریخ میں ایسے بہت سے ظالم و جابر افراد گزرے ہیں جنہوں نے تاریخ کے اوراق کو سیاہ کر کے رکھا ہے۔ کیا یہ کہا جا سکتا ہے کہ ان ظالموں اور جابر لوگوں کی حکومت عدالت و انصاف اور افراد کی حکومت کے برابر ہیں؟ اسی زمانے کو لے لیجئے جس میں ہم زندگی گزار رہے ہیں۔ کیا وہ حکومتیں جو عورتوں اور بچوں کو، جن کو ہر مذہب و ملت میں بے گناہ مانا جاتا ہے، ان کے سر و گردن میں جدائی کریں، ان پر بم گرائیں اور ان کو زندہ درگور کریں، ان حکومتوں کے برابر ہو سکتی ہیں کہ جن کی تمام تر کوشش کمزور اور مظلوم لوگوں کی نجات کے لیے ہوتی ہیں؟ کیا یہ دونوں حکومتیں جنت میں جا سکتی ہیں؟ لہٰذا کس طرح سیاسی اور اجتماعی مسائل کو دین سے خارج مانا جا سکتا ہے؟ اگر یہ طے ہے کہ دین اسلام حلال و حرام، ثواب و عذاب اور دوسرے دینی مسائل میں اپنی خاص نظر رکھتا ہو، تو بدرجہ اولا سیاسی و اجتماعی مسائل وہ واضح اور روشن مسائل ہیں کہ جن میں دین کا نظریہ ضروری ہے۔ پس نتیجہ یہ نکلا کہ وہ نظریہ جس میں دینی مسائل کو دنیاوی مسائل سے الگ کیا جا سکتا ہے اور دینی مسائل کو صرف خدا اور آخرت سے مخصوص کیا جاتا ہے اور ان کو دنیاوی دائرے سے خارج مانا جاتا ہے، یعنی انسان کے بعض امور دانش مندوں اور سیاسی لوگوں پر چھوڑ دیے گئے ہیں اور بعض امور دینی علماء کرام پر چھوڑ دیے گئے ہیں، ये नज़रिया बिल्कुल गलत और बातिल है और किसी भी तरीके से इस्लामी नज़रिए से साजगार और मवाफिक नहीं है। इस्लाम इंसान के लिए जिस ज़िंदगी के बारे में नज़रिया रखता है और इस्लाम जिस तर्ज़ ज़िंदगी को पेश करता है और हमें इसकी तरफ दावत देता है, इस गुज़िश्ता नज़रिए से हम आहंग व मवाफिक नहीं है। छोड़िए इन लोगों को जो इस तरह का नज़रिया रखते हैं, ये लोग ना खुदा पर एतकाद रखते हैं और ना ही कयामत पर। इनकी बातें सिर्फ़ और सिर्फ़ इस वजह से होती हैं ताकि उलमाए दीन को इस मैदान से बाहर निकाल दें, लेकिन हमको इनके ज़ाती अकीदे से कोई मतलब नहीं। हमारी अरसों सिर्फ़ ये है कि दुनियावी मसाइल को दीनी मसाइल से जुदा करने का नज़रिया और दुनियावी मसाइल को दीनी हदूद से खारिज करने का नतीजा इस्लाम के इनकार का सबब बनता है और इसके अलावा कोई दूसरा नतीजा नहीं रखता। और जैसा कि हमने अर्ज़ किया कि इंसान का कोई भी अमल ऐसा नहीं है जो हमारी सआदत या बदबख्ती में मौसर ना हो, लिहाजा हमें कबूल करना पड़ेगा कि हमारी तमाम ज़िंदगी में दीन अपना नज़रिया दे सकता है और इसकी अहमियत को बयान कर सकता है। जैसा कि हज़रत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तर्जुमा, नहीं है कोई ऐसी चीज़ कि जो तुम्हें जन्नत से करीब करे और जहन्नम से दूर करे मगर ये कि मैंने तुमको इसके करने का हुक्म दिया है, और नहीं है कोई ऐसी चीज़ कि जो तुम्हें जहन्नम से करीब और जन्नत से दूर करे मगर ये कि मैंने तुमको इससे मना किया है। बहारुल अनवार जीम 70 स्वाद 91। इस्लामी नज़रिए के मुताबिक सआदत के मायने जन्नती होने के अलावा और कुछ नहीं हैं और बदबख्ती के मायने जहन्नुमी होने के अलावा कोई दूसरा नहीं है। तर्जुमा, तो जो लोग बदबख्त हैं वो दोजख में होंगे और जो लोग नेक बख्त हैं वो तो बहिश्त में होंगे। सूरह हूद आयत नंबर 106 108। नंबर 8, दीन की जामियत। पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के फरमान के मुताबिक एक दूसरा नज़रिया भी बातिल हो जाता है, वो ये है कि अगर कोई ये कहे ठीक है कि दीन हलाल व हराम को बयान कर सकता है लेकिन ज़िंदगी के बाज़ अमूर को ख़ुद पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान कर दिया है और बाज़ दूसरे अमूर को लोगों पर छोड़ दिया है, बाज़ वो चीज़ें जो हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ज़माने से मुतालिक थीं वो बयान कर दी और बाकी चीज़ों को हम लोगों पर छोड़ दिया ताकि ज़मान व मकान के लिहाज से हम ख़ुद तय कर लें कि कौन सी चीज़ें हलाल हैं और कौन सी चीज़ें हराम। क्योंकि इस नज़रिए का नतीजा ये है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सआदत तक पहुंचने वाली तमाम चीज़ों को बयान नहीं फरमाया, जबकि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं है कोई ऐसी चीज़ कि जिसके ज़रिए तुम्हारी सआदत की ज़ामिन हो मगर ये कि मैंने इसको बयान कर दिया। अलबत्ता हज़रत सल्लल्लाहु अलैहि वसल्लम के फरमान के ये मायने नहीं हैं कि आपने तमाम चीज़ों की जुज़ाइयात भी बयान कर दी, बल्कि आपने कुल्ली चीज़ों को बयान किया है ताकि आइंदा ज़माने में आयमा और मुज्तहदीन जो ऐसी सलाहियत रखते हैं कि जुज़ई अहकाम और हलाल हराम को कुल्ली अनादीन पर मुंतबक और मुरतब करके इनके अहकाम को मालूम कर लें और इनको अनादीन अव्वलिया या अनादीन सानविया या हुकूमती अहकाम के उनवान से लोगों के सामने पेश करें, बेशक मसादीक की तशखीस और जुज़ई अहकाम इन्हीं कुल्ली अहकाम पर मुंतबक हैं कि जो कुरान सुन्नत और आयमा मासूमीन अलैहिस्सलाम की हदीस में ज़िक्र हुए हैं जिनको इस्तलाहन फतवा कहा जाता है। 5वीं नशस्त पेज नंबर 70। इस्लाम में आज़ादी। पहला हिस्सा। नंबर 1, गुज़िश्ता मतालिब पर एक नज़र। हमने इस्लाम में सियासत की अहमियत को बयान करते हुए अर्ज़ किया कि हुकूमती और सियासी मसाइल मारूफ इस्लामी का एक हिस्सा हैं। इससे कबल हमने इशारा किया कि बाज़ लोगों ने जामा में इनहराफ और कजरवी पैदा करने के लिए, नेज़ लोगों के जहनों को प्रगंदा करने के लिए इस्लामी हुकूमत के सिलसिले में बहुत से एतराज़ात किए हैं, जिनमें से एक शुबा ये था कि दीन का दायरा दुनिया के दायरे से जुदा है और दीन दुनियावी मसाइल में कोई मदाखलत नहीं करता। اور یہ کہ دنیاوی امور میں دخالت کرنا دین کے شایان شان نہیں ہے، دین کا کام صرف ان امور سے وابستہ ہے جو آخرت اور منویات سے مربوط ہیں، اور انسان کا خدا سے رابطے کا نام دین ہے۔ خلاصہ یہ کہ دین سے کم از کم امیدیں رکھیں۔ اس سے پہلے جلسے میں ہم نے اس اعتراض کا جواب عرض کیا، اور ہم نے دین سے ہماری امیدیں کی بحث کے سلسلے میں اس مغالطہ کہ دین سے ہماری امیدیں زیادہ ہوں یا کم سے کم کا جواب مفصل طور پر عرض کیا تھا۔ جواب کا خلاصہ یہ ہے کہ انسان کی زندگی اور اس سے متعلق دوسری واقفیتوں کے دو رخ ہیں۔ پہلا رخ یہ ہے کہ سببی اور مسببی علت اور معلول رابط موجود ہے، جیسا کہ یہ رابطہ تمام چیزوں میں بھی پایا جاتا ہے۔ مثلاً کون کون سی چیزیں آپس میں مرکب ہوں تاکہ فلاں شیمیائی چیز وجود میں آ سکے، اور ایک زندہ چیز کن شرائط کے ساتھ رشد و نمو کرتی ہے۔ یہ انسان جو ایک زندہ چیز ہے کس طرح زندگی کرتا ہے اور کس طرح اپنی صحت و سلامتی کو محفوظ کرتا ہے، اور جب مریض ہو جائے تو کس طرح اپنا علاج کرائے۔ دوسرا رخ یہ ہے کہ اس دنیا کی تمام حقیقتوں کا انسان کی روح اور مانوی کمالات سے رابطہ ہے۔ نمبر ٹو، علم اور دین کے مخصوص دائرے۔ الکحل کو کس طرح کن چیزوں کے ذریعے بنایا جاتا ہے اور الکحل کتنے طریقوں کا ہوتا ہے، یہ ایک علم ہے، اور ایسی چیزوں کی تحقیق اور بررسی کرنا دین کی ذمہ داری نہیں ہے۔ دین کی ذمہ داری یہ ہے کہ بیان کرے کہ الکحل کو پیا جائے یا نہیں، اور اس کا انسان کی روح اور مانوی پہلو کے لیے نقصان دہ ہے یا نہیں۔ دوسرے الفاظ میں یوں کہا جائے کہ دین کی ذمہ داری یہ بیان کرنا ہے کہ الکحل کا استعمال کرنا حلال ہے یا حرام۔ اس طرح دین دوسری چیزوں کے احکام کو بیان کرتا ہے، نہ کہ اس علمی اور تحقیقی پہلو کو بیان کرتا ہے۔ دین ان چیزوں کی ترکیبات سے بحث نہیں کرتا، بلکہ وہ تو ان چیزوں اور انسانی روح اور اس کی صلاح و اچھائی کے رابطے کو بیان کرتا ہے، اور ان کی تحقیق و بررسی کرتا ہے۔ کس کارخانہ یا تجارتی گروپ کا مینیجر کس طرح صحیح طور پر کام کر سکتا ہے، اور کس طرح کے پروگرام بنائے جائیں تاکہ اچھے نتائج برآمد ہو سکیں، ان سوالوں کا جواب علم دے سکتا ہے۔ لیکن ان کارخانوں میں کیا چیز بنائی جائے، اور کون سی چیز بنانا جائز ہے، اور کون سی چیز حرام ہے، اور کون سی چیز انسانی روح سے مربوط ہے، یہ دین کا کام ہے۔ نمبر 3، دینی حاکمیت کا آزادی سے ٹکراؤ، ایک شبہ۔ لوگوں کو گمراہ کرنے کے لیے ایک شبہ جو مختلف طریقوں سے بیان کیا جاتا ہے، البتہ یہ شبہ صرف ایک مغالطہ ہے۔ وہ شبہ یہ ہے کہ اگر دین انسان کے سیاسی اور اجتماعی کاموں میں مداخلت کرے اور لوگوں کو کسی خاص طریقے کو اپنانے پر زور دے یا کسی کی اطاعت کا حکم دے، تو یہ انسان کی آزادی کے خلاف ہے، اور انسان چونکہ آزاد اور صاحب اختیار ہے کہ جو چاہے کرے جو چاہے نہ کرے، اور اس کو کسی کام پر مجبور کرنے کا کسی کو کوئی حق نہیں ہے۔ اور چونکہ دین انسان کے لیے تکلیف معین کرتا ہے اور اس کو کسی کی اطاعت کا حکم کرتا ہے، اطاعت بھی اطاعت مطلق یعنی چونو چرا، یہ سب کچھ آزادی سے میل نہیں کھاتا۔ نمبر 4، مذکورہ شبہ دینی انداز میں۔ مذکورہ شبہ کو مختلف شکلوں میں بیان کیا جاتا ہے، ان میں ایک یہ ہے کہ شبہ کرنے والا اپنی دینداری کا ڈنکا بجاتا ہے اور خود کو قرآن کا ماننے والا کہتا ہے، اور اپنے شبہ کو مومنین اور معتدین افراد پر کارگر کرنے کے لیے اس کو قرآنی اور دینی مخمل سے سجاتا ہے، اور کہتا ہے کہ اسلام انسان کی آزادی کا خاطر خواہ احترام کرتا ہے، اور قرآن کریم دوسروں کے تسلط اور حکومت کی نفی کرتا ہے، یہاں تک کہ خود پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کسی پر تسلط حق حکومت نہیں رکھتے تھے، اور کسی کا مجبور نہیں کیا گیا، لہٰذا قرآن کے نظریے کے مطابق انسان آزاد ہے اور کسی کی اطاعت پر مجبور نہیں ہے۔ ان تمام شبہات اور مغالطوں کا مقصد ولایت فقیہ کے اصولوں کو ضعیف اور کمزور کرنا ہے۔ اسی مقصد کے لیے یہ شبہ ایجاد کیا گیا ہے تاکہ ولایت فقیہ کی اطاعت کو انسانی آزادی کے خلاف قرار دیا جا سکے، اور یہ اسلامی نظریے کے سراسر مخالف ہے، کیونکہ انسان اشرف المخلوقات اور زمین پر خدا کا خلیفہ ہے، ذیل میں ان آیات کی طرف اشارہ کرتے ہیں جن کو شبہ کرنے والوں نے اپنا مدرک بنایا ہے. نمبر 1, خداوند عالم پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم سے خطاب فرما رہا ہے. ترجمہ, تم تو بس نصیحت کرنے والے ہو, تم کچھ ان پر دروغہ تو ہو نہیں. سورہ غاشیہ آیت نمبر 21-22. اس آیت کے پیش نظر پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سب سے بلند و بالا مقام رکھتے ہیں. جب وہ تسلط نہیں رکھتے اور مسلمان آزاد ہیں, ان پر پیغمبر کی اطاعت کرنا لازم نہیں ہے, اور پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو لوگوں کی زندگی کے بارے میں اظہار خیال کرنے کا حق بالکل نہیں ہے. نمبر 2, اور ہم نے تم کو لوگوں کا نگہبان تو بنایا نہیں ہے اور نہ تم ان کے ذمہ دار ہو. سورہ انعام آیت نمبر 107. نمبر 3, ترجمہ, ہمارے رسول پر پیغام پہنچا دینے کے سوا اور کچھ فرض نہیں. سورہ مائدہ آیت نمبر 99. نمبر 4, اور ہم نے انسان کو راستہ بھی دکھایا, اب وہ خواہ شکر گزار ہو خواہ ناشکرہ. سورہ انسان آیت نمبر 3. نمبر 5, ترجمہ, اے رسول تم کہہ دو کہ سچی بات کلمہ توحید تمہارے پروردگار کی طرف سے نازل ہو چکی ہے, بس جو چاہے مانے اور جو چاہے نہ مانے. سورہ کہف آیت نمبر 29. مذکورہ اعتراض کا جواب, اس اعتراض کے جواب میں ہم یہ کہتے ہیں کہ معترض نے جن آیات کے ذریعے رسول خدا کے تسلط نہ ہونے اور آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی اطاعت کو واجب نہ ہونے پر تمسک کیا ہے, ان کے مقابلے میں دوسری ایسی آیات بھی موجود ہیں جو خود معترض اور غلط اور غیر صحیح برداشت کے منافی ہیں. ذیل میں ہم ان آیات کو بیان کرتے ہیں. ترجمہ, اور نہ کسی ایماندار مرد کو یہ مناسب ہے اور نہ کسی ایماندار عورت کو کہ جب خدا اور اس کے رسول کسی کام کا حکم دیں تو ان کے اپنے اس کام کے کرنے نہ کرنے کا اختیار ہو. سورہ احزاب آیت نمبر 36. مذکورہ آیت واضح طور پر خدا اور رسول کی اطاعت کو لازم اور ضروری ہونے کو بیان کر رہی ہے کہ مومنین کو رسول خدا کی اطاعت سے سرپیچی کرنے کا کوئی حق نہیں ہے. نمبر 2, ترجمہ, اے ایمانداروں, تمہارے مالک سرپرست تو بس یہی ہیں, خدا اور اس کا رسول, اور وہ مومنین جو پابندی سے نماز ادا کرتے ہیں اور حالت رکوع میں زکوٰۃ دیتے ہیں. سورہ مائدہ آیت نمبر 55. نمبر 3, نبی تو مومنین سے خود ان کی جانوں سے بھی بڑھ کر حق رکھتے ہیں. سورہ احزاب آیت نمبر 6. دونوں صورتوں میں لوگوں کے بارے میں پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی رائے خود اپنے بارے میں ان کی رائے پر مقدم ہے. اس آیت کے سلسلے میں تمام مفسرین قرآن اس بات پر متفق ہیں. لہٰذا مسلمانوں کو چاہیے کہ پیغمبر کی رائے کو اپنی رائے پر مقدم رکھیں اور پیغمبر کی رائے کی مخالفت کرنے کا حق نہیں رکھتے. البتہ مذکورہ آیت رسول خدا کی اصل ولایت کو بیان کر رہی ہے, اور یہ بیان نہیں کر رہی کہ آن حضرت کی ولایت کہاں تک محدود ہے. اور آن حضرت کی ولایت اور آپ کی رائے کا مقدم ہونا صرف احتمالی امور میں ہے یا اجتماعی امور کے علاوہ مشخص امور کو بھی شامل ہے. اس میں کوئی شک نہیں کہ شبہ کرنے والے نے جن آیات سے تمسک کیا ہے کہ رسول اور ان کے جانشینوں کی اطاعت کی نفی کی گئی ہے, ان دو طرح کی آیات کے تناقض یعنی ٹکراؤ کا جواب بھی دے سکتا ہے کہ معترض ان آیات سے بالکل غافل ہو یا ان آیات کے مطلب کو قبول ہی نہ کرتا ہو. لیکن چونکہ ہم قرآن کریم کی آیات میں تناقض اور تعارض کے منکر ہیں, لہٰذا ہمیں چاہیے کہ ان آیات کے ظاہری تناقض کو حل کریں, اور اس اہم امر کے لیے ضروری ہے کہ ہم ان دو طرح کی آیات کو پہلی اور بعد کی آیتوں, نیز آیات کے لحن یعنی طرز اور ان کے مخاطبین کو ملاحظہ کریں تاکہ آیات کے حقیقی مطلب کو سمجھ سکیں. نمبر 5, قرآن پر مختلف توجہ کی دلیل. جس وقت ہم آیات کے پہلے اور دوسرے گروہ پر دقت کرتے ہیں تو तो नतीजा ये निकलता है कि आयात का लहन एक दूसरे से मुख्तलिफ है। आयात का पहला ग्रोह इन लोगों के बारे में है कि जिन्होंने अभी तक इस्लाम कबूल नहीं किया है। इसी वजह से खुदावंद आलम इन लोगों को हकीकत इस्लाम की रहनुमाई करता है और अपनी अतात के फवायद को बयान करता है, और जब अपने पैगंबर जो खुदा की रहमत व मेहरबानी के मुजहर हैं मगर बाज़ लोगों के इस्लाम को कबूल ना करने और खुदा की अतात से रूगर्दानी करने की वजह से परेशान देखता है कि जिसके नतीजे में ये लोग दोजख के रास्ते को अपने लिए हमवार करते हैं। ऐसे मौके पर खुदावंद आलम अपने रसूल को निगरान व परेशान देख कर इनकी दिलजोई करता है कि ऐ मेरे हबीब, इन लोगों के ईमान ना लाने से क्यों गमगीन होते हो और अपनी जान को ख़तरे में डालते हैं। हमने इस्लाम को इसलिए नाजिल किया ताकि लोग अपनी मर्ज़ी और अपने अख्तियार से उसे कबूल करें, वगरना अगर हम चाहते तो तमाम लोगों की हिदायत कर देते और इसकी कुदरत भी हम में है। तर्जुमा: ऐ पैगंबर, अगर आपका परवरदिगार चाहता है तो जितने लोग रोए ज़मीन पर हैं सब के सब ईमान ले आते, तो क्या तुम लोगों पर ज़बरदस्ती करना चाहते होता कि सब के सब ईमानदार हो जाएं? सूराए यूनस आयत नंबर 99। खुदावंद आलम का अनबिया को भेजने का हदफ ये है कि लोग हक को पहचानते हुए अपने लिए सआदत का रास्ता अपनाएं और अपने अख्तियार से दीन हक को कबूल करें, ना ये कि खुदावंद आलम इनको ईमान लाने पर मजबूर करे और वो ईमान जो कराह और इजबार से हासिल हो। इसकी कोई कीमत नहीं है और हमारे पैगाम को पहुंचाना था, लिहाजा आप इन मुशरिकीन के ईमान ना लाने की वजह से परेशान ना हों। क्या आप सोचते हैं कि आपने अपनी रिसालत की ज़िम्मेदारी पर अमल नहीं किया? आपकी रिसालत ये नहीं है कि लोगों को खौफ और इकराह के ज़रिए मुसलमान करें, क्योंकि हमने आपको कुफार पर मुसल्लत नहीं किया है ताकि ताकत के ज़ोर पर इनको मुसलमान कर सकें। आयात के पहले ग्रोह के मुकाबले में आयात का दूसरा ग्रोह इन लोगों के बारे में है कि जिन्होंने मारफत और शनाख्त के साथ अपने अख्तियार से इस्लाम को कबूल किया है। इन आयात में इन अफराद को पैगाम दिया जा रहा है कि इस्लामी अहकामात पर अमल करें और इस पैगंबर की अतात करें कि जिसके बारे में एतमाद रखते हैं। ये पैगंबर और इसके तमाम अहकामात खुदा की तरफ से हैं और इस पैगंबर की राय के सामने सर तस्लीम खम करें और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के फरमान पर हक इंतखाब भी नहीं रखते। इस्लाम कबूल करने से पहले इंसान को हक इंतखाब है, लेकिन इस्लाम को कबूल करने के बाद तमाम शरई अहकामात को तस्लीम करना होगा। इस बिना पर वो लोग जो खुदा के बाज अहकाम पर ईमान रखते हैं खुदावंद आलम इनकी सख्त मजम्मत करता है। तर्जुमा: बेशक जो लोग खुदा और इसके रसूलों से इनकार करते हैं और खुदा और इसके रसूलों में तफरका डालना चाहते हैं और कहते हैं कि हम बास पैगंबरों पर ईमान लाए हैं और बास से इनकार करते हैं और चाहते हैं कि इस कुफ्र ईमान के दरमियान एक दूसरी राह निकालें, यही लोग हकीकतन काफिर हैं। सूरह निसा आयत नंबर 150 और 151। बाज़ अहकाम को कबूल करना और दूसरे अहकाम कबूल ना करना, इसी तरह बाज़ कवानीन को कबूल करना और दूसरे कवानीन से सर पीछी करना गोया असल दीन का इनकार करना है। क्योंकि अगर दीन को कबूल करने का मायार और मीज़ान खुदावंद आलम के अहकामात हों तो अहकामात इलाही के हिसाब से अमल किया जाए और खुदा के अहकामात तमाम अहकाम व कवानीन को कबूल करने के लिए हैं। यहाँ तक कि अगर दीन कबूल करने का मायार मसालिहा और मफासिद हों कि जिनको खुदा जानता है और अपने अहकामात में इनको मुलाहिजा किया है, और इसमें कोई शक नहीं कि खुदावंद आलम तमाम मसालिहा और मफासिद को जानता है, लिहाजा फिर क्यों बाज़ अहकाम को कबूल किया जाए? नतीजा ये निकला कि वो शख्स खुदा पर ईमान रखता है जो पैगंबर का भी मौतकद हो और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की कजावत और उनके फरमान को कबूल करे और दिल से भी इस पर राज़ी रहे, हत्ता के नाराहती का एहसास भी ना करे। तर्जमा: बस ए रसूल, तुम्हारे परवरदिगार की कसम ये लोग सच्चे मोमिन ना होंगे ता वक्त ये अपने बाहमी झगड़ों में तुमको अपना हाकिम ना बनाएं, फिर यही नहीं बल्कि जो कुछ तुम फैसला करो इससे किसी तरह दिल तंग भी ना हो, बल्कि खुशी खुशी इसको मान लें। सूरह निसा आयत नंबर 65। हकीकी मोमिन रसूल खुदा की कजावत और फैसले को दिल से कबूल करता है और नाराहती का एहसास नहीं करता। इसकी वजह यह है कि इसको पूरा यकीन है कि ये रसूल खुदा का भेजा हुआ है, इनका हुक्म खुदा का हुक्म है और ये रसूल अपनी तरफ से कुछ नहीं कहता। तर्जुमा, ऐ रसूल, हमने तुम पर बरहक किताब इसलिए नाजिल की है कि जिस तरह खुदा ने तुम्हारी हिदायत की है इसी तरह लोगों के दरमियान फैसला करो। सूरह निसा आयत नंबर 105। अगर कोई इस्लाम को कबूल करने के बाद कहे मैं इस्लामी अहकाम में अमल करने से आज़ाद हूँ, अगर चाहूँ अमल करूँ अगर चाहूँ अमल ना करूँ, ये इस हुकूमत की तरह है कि जो डेमोक्रेसिक और आज़ाद है, वो लोग अपनी मर्ज़ी से इस हुकूमत के इंतखाब में शिरकत करते हैं और अपने वोटों के ज़रिए वज़ीर आज़म, रईस जमहूर और मेंबर ऑफ पार्लियामेंट को मुंतखब करते हैं। यहाँ इस किताब का ये पार्ट ख़त्म हुआ, अगले हिस्से में नेक्स्ट पार्ट सुनेंगे।